नमस्कार। रेडियो थाहा संचार 99.4 मेगाहर्ज काठमाडौँ, थाहा संचार .com र थाहा संचार नेटवर्कका विभिन्न पार्टनर स्टेशन मार्फत हामीलाई सुनिरहनु भएका प्रिय श्रोताहरूलाई सुन्नेलाई सुनको मालाको नयाँ अङ्कमा हार्दिक स्वागत छ। कार्यक्रममा आज हामी कथाकार महेश विक्रम शाहले लेख्नुभएको खोर भित्रको घर शीर्षकको कथा सुनाउनेछौँ। चोटिला कथाहरूका लागि प्रसिद्ध कथाकार शाहको भुइँ खाट नामक कथा संग्रह भर्खरै मात्रै प्रकाशित भएको छ। खोर भित्रको घर यस कथाको कथावाचक नेपालको सुदूरपश्चिम स्थित कुनै गाउँमा हुर्किरहेको एक बालक हो, जसले आफ्नो दुःख भन्छ, कथामा आफ्नी आमाको दुःख कहन्छ। तिनै आमा छोराको पारिवारिक सुख दुःखको नाली बेली यो कथामा समेटिएको छ। सुन्नेलाई सुनको मालामा प्रस्तुत छ कथाकार महेश विक्रम शाहले लेख्नु भएको कथा खोर भित्रको घर। प्रभाती सूर्यका कलिला किरणले मन्दिरको गजुर चुमिरहेका थिए। बुढी गङ्गाको प्रष्ट सुसेली मेरो कानमा परिरहेको थियो। म र जिया मेरी आमा सालतडीको धानखेत हुँदै वैद्यनाथको मन्दिर पुगेका थियौँ। मेरो घोडा र जियाको सारीको तल्लो छेउ बिहानी शीतले छपक्क भिजेका थिए। आज तीजको दिन हो, मैले वैद्यनाथ प्रभुको पूजा गर्नुपर्छ। बिहानै म ओछ्यानमा लडीबुडी गरिरहेका बेला मेरी जियाले मलाई उठाउँदै भनेकी थिइन्। जियाले अङ्कमाल गर्न खोज्नुभन्दा पहिले म जियाको घाँटीमा बेरिएर लाडिँदै भनेको थिएँ, मलाई पनि लग्ने हो जिया। जियाले भनेकी थिइन्, त क्यानो जाँदो भाइ, आज त हामी बैकिनी आइमाईको मात्र पूजा हो। आफ्नो स्वार्थ पूर्ति गर्नु पर्यो भने म यसरी नै लाडिन्छु भन्ने जियालाई प्रष्ट थाहा थियो। उनी मलाई हेर्दै मुस्कुराइरहेकी थिइन्। सुन न जिया, तमी भित्र पूजा गरौली, म बाहिर उभिरौँला। मैले जियाको आँखामा हेर्दै आफूलाई लिएर गएका खण्डमा कुनै फरक पर्दैन भन्ने भावको तर्क प्रस्तुत गरेको थिएँ। मेरो कुरा सुनेर जिया खित्त हाँसिन् र मेरो पीठमा धाप मार्दै भनिन्, खुब जातिलो हुँदछ है तू। मन्दिरमा चहल पहल थियो। यति बिहानै यस्तो चहल पहल देख्दा मेरो मन फुरुङ्ग भयो। मन्दिरमा आइमै मात्र नभई म जत्रै केटाकेटीहरू पनि यताउति फरक फुरुक गरिरहेका थिए। जियाले बिहान बैकिनी मात्रैको पूजा हो भनेर मसँग झुटो बोली छन्। म मनमनै तर्कना गर्दै थिएँ। जिया र म बुढी गङ्गाको किनारमा गयौँ। त्यहाँ आइमाईहरू शिव शिव भन्दै बुढी गङ्गाको चिसो पानीमा डुबुल्की मारिरहेका थिए। उनीहरूले नुहाएको देखेर मेरो जिउमा काँडा उम्रेका थिए। मेरी जियाले पनि शिव शिव भन्दै नुहाइन्। म किनारको ढुङ्गामाथि टुक्रुक्क बसेर जियाले नुहाएको हेरिरहेको थिएँ।
थाइदै गर्दैनस्?
जियाले मतिर हेर्दै हातले बुढी गङ्गाको चिसो पानी ममाथि फालिन्। म कोको होलो गर्दै बगरतिर भागे। जियाले पछाडिबाट हाँस्दै भानिन्,
ल त पूजा गर्दै नै नाइ नाइ जिया, म त बाहिर उभिराख्ने हुँ।
मैले रुँदै जवाफ दिए। मन्दिरभित्र नगएर बाहिरै उभिरहनेछु भन्ने मेरो एकहोरो रटाइले जियाको मुस्कानमा झन गहिराई थपिएको थियो।
क्यान बाहिर मात्र उभिन्दो भाइ, भित्र क्यान जाँदैन?
जियाले प्रश्न गरेकी थिइन्।
अनि जिया, आज बैकिनीको मात्र पूजा हो भने तिमीले भने कि होइन?
म जियाका शब्दहरू जियामाथि नै प्रयोग गर्न पाएकोमा खुसी देखिन्थे।
नाइ बाबु नाइ, बैकिनीको त व्रत हो, पूजा त जसले गरे पनि हुँदो।
तैँले भगवान्को पूजा गरिस् भने तेरा बुबा चाँडै घर आउलान्, बुझिस्? जिया जिउको मैल माडिरहेकी थिइन्, तर उनको मुखबाट शिव शिव उच्चारण भने छुटेको थिएन। बुबा चाँडै घर आउँछन्, जियाको यो वाक्य मेरो कानमा मन्दिरको घण्टाको मधुर ध्वनि गुन्जे झैं लाग्यो। अनायसै मेरा आँखामा चमक पैदा भयो। मेरो मस्तिष्कमा बुबाको धमिलो आकृति प्रकट भयो, जसले डाँडाको भन्ज्याङमा मेरो जाँगेको गोजीभरि गोटी हालिदिनु भएको थियो र मेरो गालामा मुही खाँदै भन्नुभएको थियो, तिमीहरूकै लागि म जागिर खान नेपाल जाँदैछु, त नरोएस है छोरा मैले स्वीकृतिमा टाउको हल्लाएको थिएँ। मेरो मनमा कहिले बुबाले मलाई आफ्नो काखबाट उतार्लान् र गोजीका गोटीहरू झिकेर खाउँला भन्ने लागिरहेको थियो, तर मेरी जिया अलि पर मुन्टो निहुराएर सुकसुक गरिरहेकी थिइन्। बुबाले जियालाई पनि मलाई झैँ सम्झाउनु भएको थियो। यसरी सम्झाउँदा बुबाको आँखामा पनि आँसु र साको देखेको थिएँ। बिदा भइसकेपछि बुबा भन्ज्याङबाट ओह्रालो झर्दै जानु भएको थियो भने हामी चौतारीमा उभिएर बुबा गएको हेरिरहेका थियौँ। बुबा आँखाबाट ओझेल नहुँदासम्म जियाले आफ्नो पटुका हल्लाइराखिन्। म कहिले जियाले हल्लाइरहेको पटुका हेर्थेँ, कहिले आँखाबाट ओझेल हुन लागेको बुबाको आकृति निहाल्थे। बुबा आँखाबाट ओझेल भइसकेपछि मेरी जिया मलाई काखमा राखेर धुरु धुरु रोएकी थिइन्। मैले लगभग भुलिसकेको थिएँ यो सन्दर्भ। अचानक आज आमाका मुखबाट बुबाको चर्चा सुनेपछि मेरो मनमा बुबा फर्केर आएपछि मेरो जाँगेको गोजी फेरि गोटीले भरिनेछ भन्ने आशा पलाएर आयो।
जिया, हाँची बुबा घर आउँछन्? जिया, अँ क्या त लाटा, त ज्ञानी भएर धाइधाइ गरी भगवान्को पूजा गरिस् भने तेरो बुबा चाँडै घर आउनेछन्। अनि जिया मलाई गोटी पनि ल्याउँछन्। गोटी? लाटा, गोटी मात्र होइन, राम्रा राम्रा लुगा पनि लिएर आउँछन्।
जियाले मतिर हेर्दै रहस्यमय मुस्कान छोडेकी थिइन्।
जिया, म पनि धाइधाइ गर्ने हुँ। जिया,
म बुसट खोलेर बगरमा फाली जाँगे सहित पानीमा पसेको थिएँ।
ए लाटा, जाँगे खोली नै, तेरो जाँगे होलो छ।
म जाँगे नखोलेरै पानीमा पसेकोमा मेरी जिया अति नै कराएकी थिइन्। जियाको छटपटाहटको कुनै पर्वाह नगरी म किनारमै बुद्रुङ बुद्रुङ गर्दै बाउद खेलिरहेको थिएँ। बाउद खेलेर चिसाले कठ्याङ्ग्री नै पानीबाट बाहिर निस्कँदा म आश्चर्यचकित भएँ, किनकि म कम्मरभन्दा मुनि पनि नाङ्गै थिएँ। पौडी खेल्दा खुकुलो जाँग्या शरीरबाट अलग भएर कुन बेला बुढी गङ्गाको लहरमा समाहित भयो मलाई पत्तै भएन। मलाई नाङ्गो देखेर जिया झन आत्तिइन्। उनी रिसाइ पनि रहेकी थिइन्।
जाँगे खोल खोल भन्न नपाउँदै पानीमा पसिस्, बुढी गङ्गाले बगायो तेरो जाँगे, अब कहाँबाट पाउँदो भइस र लाउँछ जाँगे।
म केवल थुरथुर काँप्दै जियातिर याचनापूर्ण नजरले हेरिरहेको थिएँ। मेरो थुरथुर कपाईले जियाको मन कल्प्यो सायद। उनी मेरो नजिकै आइन्, माथि बुसड लगाइदिइन् र आफ्नो खास्टोले मेरो शरीर वरिपरि बेरिदिइन्। त्यसपछि हामी आमा छोरा बैद्यनाथको मन्दिरमा पूजा गर्न गयौँ। जियाले भगवान्सँग के मागिन् मलाई थाहा भएन, तर मैले भने हात जोड्दै प्रार्थना गरेको थिएँ। हे भगवान्, मेरो बुबा चाँडै घर आउन्, घर आउँदा मलाई धेरै गोटीहरू लिएर आउन्। पूजा समाप्त भएपछि हामी घर फर्केका थियौँ। बाटोमा जिया मेरो जाँग्याको विषयलाई लिएर आफै फतफताइरहेकी थिइन्। म भने केही नबोलेर जियाको अघि अघि टुकुटुकु हिँडिरहेको थिएँ। मन्दिरबाट आएको बाटो हाम्रो घरतिर लाग्नुभन्दा पहिले सालतडीको मूल बाटोमा मिल्थ्यो। हामी उक्त मूल बाटोमा पुगेकै बेला पिपलतोला बजार जान लागेको एउटा बटुवालाई भेट्यौँ। उसले पिठ्यौमा डोको बोकेको थियो र डोकाभरि कपडा र खेत्रिङ मेत्रिङ सामानहरू। मलबाराबाट आएको त्यो बटुवा बाटामा सामान बेच्दै हिँड्ने गर्दो रहेछ। जियाले उसलाई चिनेकी थिइन् सायद। उनले आवाज दिने बित्तिकै उसले रोकिएर डोको भुइँमा राखिसकेको थियो।
मेरो छोरालाई जाँगे हुने कपडा छ दाई, हेर न, बुढी गङ्गामा नहुँदो नहुँदै नदीले बगाएको पत्तै पाएन छ। अब अर्को जाँगे भए पो, भोलिदेखि स्कुल जाँदा के लाउला यो?
जियाको कुराले मेरो शरीरमा टाँसिएको जाडो गायब भएको थियो। म जियाको गोडामा लहसिँदै फुर्कन थालेको थिएँ।
किन नहुनु बहिनी, कटराइजको कपडा छ, एकदम राम्रो, बलियो अनि सस्तो पनि।
बटुवा जियालाई कालो कटराइजको कपडा देखाइरहेको थियो। मलाई पनि खुब मन परेको थियो यो कपडा। दसैँ नआउँदै जियाले कपडा हालिदिन लागेकोमा म खुसीले उफ्रिरहेको थिएँ।
यसलाई जाँगे हाल्न कति चाहियो होला दाइ?
जियाको आँखा मेरो शरीरको सूक्ष्म नाप लिँदै थिए।
अब कति चाहियो होला र बहिनी, एक गज भए फालाफाल भइजान्छ।
बटुवाले मलाई तलदेखि माथिसम्म हातले नाप्दै भन्यो,
अनि दाई कति हो एक गजको?
अब अरूलाई त गजको 15 रुपियाँ, तपाईँलाई 14 दिउँला।
ओहो महँगो भन्नु नि दाई, 12 दिनुहोस्। 12 त हुँदैन बहिनी,
मलाई घाटा पर्छ।
के को घाटा पर्नु नि दाई, सधैँ लिइराखेको त छु म, कहिले चोलो कहिले धोती चुरा पोते कहिले खास्टो, हो कि होइन?
हुन त हो बहिनी।
भाइ गोला 12 दिनुहोस् त नि।
अन्तमा बटुवाले जियासँग सम्झौता गर्यो। जिया खुसी देखिन्, तर उनले तुरन्त भनिन्,
अब दाई मसँग अहिले यहीँ पैसा त छैन, माथि घरसम्म जानु पर्ला।
नजिकै घर भएकोले बटुवाले सहमति जनायो। हामी तिनैजना घरतिर लाग्यौ। घर पुगेपछि मलाई घर बाहिरै छोडी जिया हतार हतार भित्र आफ्नो मुझ्यालो अर्थात् कोठातिर लागिन्। म घर बाहिर बटुवासित उभिरहेको थिएँ। कहिले बटुवाले कटराइजको कपडा काटेर देला र म टप्प समातेर काखीमा च्यापुला भनी मनमनै आशाका लड्डुहरू चपाउँदै लामो समय पश्चात पनि जिया घरभित्रबाट निस्किएनन्। बटुवालाई आँगनमै छोडेर म जियाको मुझ्यालोतर्फ लागेँ। मुझ्यालोभित्रको दृश्य छरपष्ट थियो। सामानहरू यत्रतत्र छरिएका थिए। जिया टिनको बाकसका सामानहरू झिक्दै बाहिर राख्दै गरिरहेकी थिइन्। म कोठाभित्र आएको थाहा पाएपछि जियाले निरीह नजरले मतिर हेरिन्। जियालाई हेरेर म अवाक भएँ। उनका आँखाभरि आँसु भरिएका थिए। लाठा बाकसमा राखेका रोखडा रुपियाँ नाइ, लाठा बाकसमा राखेका रोखडा रुपियाँ नाइ। जियाको स्वरमा एक किसिमको आर्तनाद थियो। जियाले रोखडा रुपियाँ भेट्टाइनछन् भने कालो कटराइजको जाँगे लगाउने मेरो सपना फगत सपना मात्र रहनेछ। यसकारण मनमनै हताशिएको थिएँ म। मेरो बुबा जागिरमा जानुभएको 1 पनि बितेको थिएन। मैले जियाबाट थाहा पाएको थिएँ कि मेरो बुबाले जागिर पाए पनि जागिरका लागि लिनुपर्ने तालिम नपाई पुरा तलब नदिने हुँदा हामीलाई खर्च पानीका लागि रकम पठाउन सक्नु भएको थिएन। यसको विपरीत केही दिन अघि मात्र बुबाबाट यस आशयको पत्र आएको थियो कि उहाँलाई तालिममा यथेष्ट खर्च पुग्दैन, तसर्थ जियाबाट केही न केही बन्दोबस्त हुन सके बेस हुन्थ्यो। बुबाको पत्रले जियालाई उद्वेलित बनाएको थियो। उहाँ रात दिन मेरो उपस्थितिमा आफैले आफैलाई सम्बोधित गर्दै बडबडाइरहनु हुन्थ्यो, तेरो बुबालाई कति दुःख होला लाठा, परदेशको ठाम हामीहरू जौ कोदो सिस्नो खाएर बस्दा हुन्, तेरो बुबालाई अलिकति रकम जुटाउन पाएको भए कति हर्क लाग्दो हो भन्त। यसरी रातभरि मलाई काखीमा च्यापेर रुन्थिन् मेरी जिया। जिया रोएको देखेर म पनि बरबर आँसु झार्दै रुन्थेँ। म रोएको देखेपछि मेरी जिया मेरो आँसु पुस्दै भन्थिन्, तँ रुँदो छै लाटा, तेरो लागि त म छु त, मेरो लागि पोको छ र, तेरो बुहार नभए सबै थोक निसाइलो। भाग्यवश केही दिनपछि मेरा मामाहरू व्यापारका सिलसिलामा अछामको बाटो हुँदै मलबारा जाने क्रममा साफे बगरमा एक रात बस्दा आफ्नी बहिनी अर्थात् मेरी जियालाई भेट्न हाम्रो घरमा आउनु भएको थियो। भेटमा आफ्ना दाजुका अगाडि मेरी जियाले गहभरि आँसु पार्दै आफ्नो दुखेसो पोखेकी थिइन्। मेरा मामाहरू आफ्नी एकमात्र बहिनीप्रति अति नै स्नेहशील र उदार हुनुहुन्थ्यो। बहिनीको दुःख र ज्वाइँको समस्यालाई हृदयङ्गम गरी उहाँहरूले 10 रोखडा चाँदीका मल्लकालीन ढ्याक त्यस्ता रुपियाँ बहिनीको हातमा छोडेर जानु भएको थियो। रोकडा रुपियाँ प्राप्त गरेपछि जिया नेपाल अर्थात् काठमाडौँ जाने मान्छेको खोजीमा थिइन्, जोसँग मेरो बुबालाई खर्च पठाउन सकियोस्, तर मान्छे फेला परिरहेका थिएनन्। तिनै रोकडा रुपियाँलाई जियाले कुटिरो बाँधी जतन साथ बाकसमा लुकाएर राखेकी थिइन्। जिया आँखाबाट धरधर आँसु चुहाउँदै धुई धुई ती रोखडा रुपियाँ खोजिरहेकी थिइन्। म ढोकाको सङ्घारमा उभिएर एक तमासले आफ्नी जियालाई निहालिरहेको थिएँ। कोठाभित्र रहेका सम्पूर्ण सामानहरू खोतलिसकेपछि जिया खुइया सुस्केर छोड्दै भुइँमा ठ्याच्च बसिन्।
हे भगवान् मेरो कर्म, अब म कहाँबाट तेरो बुबालाई नेपालमा खर्च पठाउँ?
मेरी जिया सुख सुख रुन थालिन्।
जिया जिया पाकसमा राखेको रुपियाँ कसले लिया हो जिया?
जिया रुन थालेको देखेपछि मेरा आँखा पनि बादल बर्साउने तयारीमा थिए। म क्या जानु, बिहान बैद्यनाथ जाने बेला तिलहरी निकाल्नको लागि बाकस खोलेकी छे, तालचाना लगाई हिँडी छु। यो मुज्यालो भित्र बाहिरको मान्छे कहाँबाट आओस्? घरभित्रकाले सट्काए मेरा रोखडा रुपियाँ। रोखडा रुपियाँ गुमाएकोमा जियाको अनुहारमा विषादको कुहिरो छाएको थियो। चिसो वातावरणमा पनि जियाको आङभरि हलहल पसिना निस्किरहेको थियो। रोखडा रुपियाँ नभेटिएपछि कटराइजको जाँगे हल्ने मेरो आशामा पनि तुसारापात भएको थियो। म पनि आफ्नै पीरले जियाको असुरधारासँगै आँसु बगाउन थालेको थिएँ। केही समयपछि जियाको अनुहारमा छाएको विषादको बदला क्रोध र रोष प्रकट भइरहेको देखिरहेको थिएँ। उनी उत्तेजनाले काँपिरहेकी थिइन्। जिया रोकडा रुपियाँ राखेको खाली थैलीलाई हातमा समातेर मुज्यालोबाट बाहिर निस्किन् र सरासर भान्सा कोठातिर लागिन्। म पनि उनको पछि पछि लागेँ। भान्सामा चुला नजिकै मेरो बाजे र बजै पिर्कामा टुक्रुक्क बसिरहनु भएको थियो। बाजे भात खाइरहनु भएको थियो। चुलोभन्दा पर मेरा कान्छा बुबा पनि पिर्कामा बसेर भात खाइरहनु भएको थियो। बजै भने पालै पालो दुवैलाई भात दाल थपिरहनु भएको थियो। हामी दुवै भान्साको संहारमा पुगेर टक्क उभिएका थियौँ। भित्रको दृश्य एक पल निहालेर मेरी जिया बोलिन्, बिहान बैद्यनाथ जाने बेला तिलहरी निकाल्नुको लागि बाकस खोलेकी थिएँ, पछि बाकसमा तालचै नलगाई हिँडेछु। अहिले बाकसमा खोलेर हेर्दा रोकडा रुपियाँ राखेको थैली खाली छ। कसले लियो हो? हजुरले केही भ्यू पाउनु भएको छ कि? जियाको प्रश्नले तिनैजनाको अनुहारको रङ बदलियो। बाजे बजै र कान्छा बुबा प्रश्नवाचक आँखाले हामीलाई हेरिरहनु भएको थियो। खै हामीलाई त केही थाहा भएन, बजै बुदबुदाउनु भयो। होइन, कहाँबाट ल्याइछ तैले रोकडा रुपियाँ? हातले उठाएको गाँस थालमै छोडेर बाजा जियातिर उन्मुख हुनु भयो। मेरा दाजुले यहाँ आएका बखत मलाई 10 रोकडा रुपियाँ छोडिजानु भएको थियो। थैलीमा अहिले एउटा पनि बाँकी छ। मेरी जियाले थैली देखाउँदै भनिन्। उनका आँखाबाट दर्किरहेको साउने झरी अझै थामिएको थिएन। कहिले हामीलाई भनिस् तैले? कहिले हामीलाई देखाइस्? हामीले त कहिले रोकडा रुपियाँ देखेको छैनौ, होइन? बाज्याका शब्दहरूबाट अनुमान गर्न सहज थियो कि उहाँ सनै सनै क्रोधित बन्दै गइरहनु भएको थियो। मैले कहाँ त्यसो भनेर, मुज्यालाभित्र बाकसमा राखेको रोकडा रुपियाँ लिएर कोही बाहिरको मान्छे त आएन होला। मैले आफ्नो खर्चको लागि ती रोकडा रुपियाँ राखेको पनि होइन। यसका बुबालाई नेपालमा खर्च पठाउन भने दाजुसँग मागेकी थिए। मेरी जिया पनि बाजेका शब्दबाणहरूबाट मर्माहत भइरहेकी थिइन्।
ओहो, त हामीलाई आफ्नो माइतको धाक देखाउँदी आफ्ना छोराको न हामी खर्च पठाउन सक्दैनौ कि क्या हो? तैँले आफ्ना माइतीका रुपियाँ पठाउनु पर्ने हाम्रो छोरालाई।
बाजा खाना खान छोडेर जियातिर आक्रोशित भएर हेर्दै बोलिरहनु भएको थियो। हराएका रोकडा रुपियाँका बारेमा सोधपुछ गर्न आएकी मेरी जिया बाजेका कटिला शब्द बाणले आहत भइरहेकी थिइन्। रोकडा रुपियाँको न्यौपारी ससुराले आफूमाथि धक्कु लगाएको भनी अनाहकमा दोष थुपरिरहेकोमा जिया पनि रिसले उत्तेजित बन्दै गइरहेकी थिइन्। हजुरहरूले आफ्नो छोरालाई खर्च नपठाउनुहोस् भनी मैले भनेकी थिइनँ क्यारे?
खर्च पठाइदेऊ भने हजुरहरूलाई नेपालबाट 5 आइसकेकै हुन् क्यारे? खर्च पठाउनु त कता हो कता, जागिरको पैसा लुकाएर आफ्नो स्वास्नीलाई पठाउँदो हो, हामीसँग उल्टो खर्च माग्छ भनेर दिनहु गाली गरेको मेरो यी कानले सुनेका सुनै छन्। अहिले छोरालाई हामी खर्च पठाउन सक्दैनौ र भनी मलाई नाना थरीका गाली सुनाउनु त मिल्दैन हजुर।
आफ्ना सासु ससुराका अगाडि चुसम्म गर्न नसक्ने मेरी जिया आज हात गोडा कपाएर भए पनि मनभित्रको भडास निकालिरहेकी थिइन्। सायद आफ्नो पतिलाई पठाउन भने राखेको रोकडा रुपियाँ कसैले चोरी लगेको घटनाले व्यथित बनेकी मेरी जियाको मनभित्रको सम्पूर्ण डर धाकलाई वेदनाको पहाडले थिचिरहेको थियो। मेरी जियाको स्पष्ट जवाफले मेरा बाजे र बजै हतप्रभ देखिनु भयो। उहाँहरूले एक अर्काको आँखामा हेर्नुभयो र पछि ती आँखाहरू मेरी जियातिर फर्किए। बाजे बजैका आक्रोशले कठोर भएका आँखा देखेर म डरले थुरथुर काँप्दै जियाको गोडामा लुटपुटिए।
अनि के त तेरो पोइली तँलाई नपठाएर क्या हामीले पठाए त?
मान्छेका छोरा बम्बईमा जागिर खाएको महिना दिनभित्र सय सयका भारूका नोट पठाउँछन्।
तेरो पहिले जागिर खाएको आज 5 भइसक्यो, के यो 5 त्यसै काम गरिरहेको छ? त्यो जागिरको पैसा आफ्नो स्वास्नीलाई दक्षिणा दिएर हामीसँग चाहिँ खर्च माग्दो हो? लाज नभएको स्वाट, त्यसलाई पाली ताली लाठे बनाए
अहिले तेरो मात्र भयो, हैं? हाम्रो लागि पराय भयो त्यो।
बाजे हात उचाली उचाली बम्किरहनु भएको थियो।
तेरो भन्नु के हो त बुहारी, के तेरा रोकडा रुपियाँ हामीले लग्यौँ त?
मेरी बजे जिया तेरो उन्मुख हुनु भयो। रोकडा रुपियाँ हराएको प्रसङ्ग छोराको जागिरको प्रसङ्गमा परिवर्तित भएकोमा उहाँलाई मन परेन सायद। अब म के भनौँ त सासु हजुर, घरभित्र बाकसमा राखेको चिज बाहिरबाट कुवाही लग्यो होला त। बजेको नरम बोलीले जियाको घाउमा मलमको काम गर्यो सायद। मेरी जिया बजेतर्फ करुण नजरले हेर्दै घुक्का घुक्का रुन थालिन्।
ए खडक, तैँले लगिस् कि आफ्नै भाउजूका रोकडा रुपियाँ? हाँ
बजे खाना खाइरहेका मेरा कान्छा बुबातिर फर्किनु भयो।
नगरौँ, मलाई त्यतिकै वचन लाउने? कहिले लगे मैले उनका रोकडा रुपियाँ? मेरा आमा बाबु मरिसके क्या, मैले चोरेर खर्च चलाउनले?
आधा खाएको भातको थाल त्यत्तिकै छोडेर कान्छा बुबा बाहिर लाग्नु भयो। म अघिदेखि नै उहाँको अनुहार निहालिरहेको थिएँ। मलाई किनौ किनौ विश्वास लागिरहेको थियो कि जियाका रोकडा रुपियाँ यिनै कान्छा बुबाले सट्काएका हुन्। उनै अहिले खाना छोडेको नाटक गरेर पानी माथिको ओभानो बनिरहेका थिए। आफ्नो कान्छो छोराले मेरी जियाका कारण खाना खान छोडी जानु परेकोमा मेरो बाजाको रिसको पारो चढ्यो।
ऐ त्यसै खड्कन बाँची लाउँदी, तैँले देखिस खड्कले लगेको?
बाजा जियातिर ठुल्ठुला आँखाले हेर्दै कुर्लिनु भयो।
अरू कसले लग्यो त?
मेरी जियालाई पनि आफ्नो देउर प्रति नै शङ्का थियो।
तेरा रोकडा रुपियाँ मैले लगेँ, मैले के गर्छेस् त?
बाजे भातको थालबाट गाँस टिप्दै कराउनु भयो।
अब मैले के गर्नु नि, आफ्नै घरमा चोर पसेपछि?
जियाको मुखबाट पनि कठोर जवाफ निस्कियो। उनले मेरो हात समातिन् र फरक्क फर्केर भान्साबाट निस्केर जान लागिन्। हाम्रा पछाडिबाट बाजाको स्वर र भातको थाल एकैपटक हुर्रिएर आयो। गालीका बाणहरू मेरी जियाको मुटुमा गाडिए भने झुठो थाल मेरो टाउकोमा बज्रियो।
जिया, जिया।
म पीडाले कराएँ।
अब यही मात्र त बाँकी छ, यसलाई पनि मार।
जियाले मलाई काखमा राख्दै भक्कानो छोडिन्। काँसको थालको बिटले मेरो टाउकोमा घाउ बनाएर रगत बग्न थालेको थियो। आफ्नो धोतीको फेर च्यातेर जियाले मेरो टाउकोमा पट्टी बाँधिदिइन्। कोठामा पुगेपछि मलाई काखमा राखेको राखै जिया मुहीमा बसिन्। मैले कोठाको झ्यालबाट बाहिर आँगनमा हेरेको थिएँ। त्यहाँ त्यो बटुवा थिएन। मेरा आँखाहरू पर परसम्म फैलिए। मैले देखेँ कपडाको डोको बोकेको बटुवा हाम्रो घरतिरको बाटो छोडेर मूल बाटोमा निस्किसकेको थियो।
जिया, त्यो बटुवा त गइहाल्यो जिया।
भयो, छोड्दे, त्यो नगए पनि के गरौँ त बा? पासमा एक कौडी छैन, तँलाई कसरी झाङ्गे हालिदिऊ मैले? जियाको मुखबाट आर्तना निस्कियो। मलाई काखमा राख्दै मुख छोपेर खुब रोइन् उनी। मेरा मामाका रोकडा रुपियाँले घरमा तनाव र उत्तेजना भित्रिएको थियो। त्यसबेलाको चलन चल्तीमा एक रोकडा रुपियाँ बराबर 15 रुपियाँ हुन्थ्यो, जसअनुसार 10 रोकडा रुपियाँको जम्मा जम्मी 150 नेपाली रुपियाँ हुन्थ्यो। त्यस समयमा 150 रुपियाँ भनेको ठुलो रकम मानिन्थ्यो। यति ठुलो रकम त्यो पनि आफ्नो श्रीमानलाई पठाउन भने नचलाइराखेकी मेरी जिया त्यो सबै गुमाउनु परेकोमा दुःख पीडा र आक्रोशले पिल्सिएकी थिइन्। यसलाई भन्दा पनि आफ्नो छोरालाई भोलिदेखि नाङ्गे स्कुल पठाउनु पर्ने पीडाले उनी पिरोलिएकी थिइन्। घरको बुहारतन नगरी हाम्रो पेटमा माड लाग्ने कुरा सम्भवै थिएन। आफ्नो वेदनालाई हृदयमा गाँठो पारेर मेरी जिया दिनभर भोको पेटमा घरको काममा जोती राखिन्। साँझ खाना खाने बेला बिहानको झगडा भुले झैँ गरी साहस बटुलेर जियाले सासु ससुराका अगाडि कुरा उक्काइन्।
हजुर, अब भोलिदेखि हजुरहरूको नाति स्कुल जाँदा पनि नाङ्गे हुने भयो। भाइको एउटा मात्र झाङ्गे, बिहान त्यो पनि बुढी गङ्गामा नुहाउँदा बगेर गइगयो। के भन्छेस् त, के भन्छेस् बुहारी? व्रत त तेरो, पूजा आजा तेरो, छोरालाई बिना सिती बुढी गङ्गामा के को लागि लगिस्? हर मै मात्र जान्ने हुँ भन्या यस्तो हुँदो छ, हामी कहाँबाट ल्याउँ र तेरो छोरालाई जाँगे बनाइदिउँ? न त हामीसँग तेरा माइतीका जस्ता रोकडा रुपियाँ छन्, न त हाम्रो पास तेरो लोग्ने जसो जागिर छ, कहाँबाट पाऊ हामी?
बजे खाना खाना छोडी जियामाथि खनिनु भयो। हजुरहरूको नाति होइन रे यो। बजेका कुराले जियाको मन कटक्क काटियो।
नाति भर के हर्नु, नाति जसो छ यो, सबै कुरा त तै सिकाउँछेस्। कहाँबाट जातिलो होस्, हामी हाम्रो छोरालाई जे गर्नु पर्थ्यो गर्यौँ, अब आफ्नो छोराको लागि तै गर।
जियातिर आँखा तर्दै बाजे खनिनु भयो। आज मेरो लोग्ने नहुनाले म यसरी हेलाकी भए। के म हजुरहरूकी बुहारी होइन? के यो हजुरहरूको नाति होइन? मेरी जियाका आँखाभरि आँसु उमडिसकेको थियो।
त हाम्रो बुहारी भएर के हार्नु, हाम्रो मनकी जसी होइन? हाम्रो मनले विवाह भएकी होस् र, तेरो लोग्नेले आफ्नै मनले बिहा गर्यो, तँलाई आफ्नै हिसाबले पालोस् तँलाई। हाम्रो मनकी जसी भए पो हामीले हेर्नु।
बिहान अलिक उदार देखे कि मेरी बजे पनि यसपटक लगातार शब्द बाणहरू चलाइरहनु भएको थियो जिया माथि। यति ठुलो नाति भइसक्दा पनि अझै हजुरहरू मलाई यही कुरा भनेर मेरो उछितो काट्न छोड्नुहुन्न? यस घरकी बुहारी भएर आएदेखि के गरेकी छैन मैले? घर बनाउन खोलाबाट ढुङ्गा बोकिन कि, सालाको रुख गिँडिन कि, डोकोमा पोसो बोकिन कि, एक्लो छोरोलाई काखमा च्यापी जङ्गलको खर्क कुरिन कि, के गरिनँ मैले? हजुरहरूकी मनपेटकी बुहारी भए यसभन्दा बढ्दा के गर्ने थिए जुन मैले गरेकी छैन? जिया अब क्वा क्वा रुन थालेकी थिइन्।
दोठ्याल र बैतड्यालकी छोरी भएकी भए काम नगरे पनि थक मान्थ्यौँ हामी। अहिलेका जसो तिमीहरूले त जुम्लीकी छोरीलाई पो बुहारी बनायौ भनेर हाम्रो खिल्ली उडाउँदैनथे वरपरका दाजुभाइ।
त जुम्लीकी छोरी काम नगरी कसरी खान पाउलिस् त?
बाजेका कटु शब्दहरूले मेरी जियाको मुटु छिया छिया भइरहेको थियो। उनको घोरो मुखमण्डलमा विषादको कालो बादल मरारिरहेको थियो। साउन भदौका सम्पूर्ण बादलहरू उनका आँखामा समाए हुन् सायद। लगातार आँसुको झरी बर्सिरहेको थियो। आफ्नी प्यारी जियाको यो अवस्थाले म पनि कहालिँदै रुन थालेको थिएँ। जिया सम्पूर्ण दुःखहरूलाई सहन सक्थिन्, उनमा सहन शक्तिको अपार क्षमता थियो, तर म रोएको भने उनी देख्न सक्दिनथिन्। मेरो आँखामा आँसु देखिनु उनका लागि संसारको सबैभन्दा ठुलो दुःख हुन्थ्यो। म रोएको देखेपछि उनको रुवाई झन चौबर हुन्थ्यो। अहिले पनि उनी मलाई अँगालोमा बेर्दै भक्कानो छोडिरहेकी थिइन्।
मैले केही बिराएकी भए त यसी त उसी भनेर मलाई गाली गर्नुहोस्, मलाई मार्नुहोस्, तर मेरा माइतीले के बिगार गरेका छन् र उनको बेइज्जत गर्नुहुन्छ। म र मेरो छोराको यस घरमा कोही नभएपछि हामी कसरी बसौँ यहाँ?
मेरी जियाका शब्दहरू पनि डराई डराई मुखबाट निस्किरहेका थिए। आफ्ना लागि सहारा दिने कोही पनि नभएको दुःखमा मेरी जिया हिक्का छोडिरहेकी थिइन्।
अब हामीसँग बस्न नसक्ने भए छुट जात, त छुट्टै आफ्नो व्यवस्था गर, आफै खा, के भनौँ म?
मेरी जियाको आँसुले रुझेको करुण अनुहार देखेर मेरा बाजे झन कठोर र निर्दयी बन्दै गइरहनु भएको थियो। ठिक त्यसरी नै जसरी पानीले भिजेको सिमेन्टको टुक्रा पानी पाएर झनझन कडा बन्छ।
त्यसो नभन्नुहोस् हजुर, म हजुरहरूलाई छोडेर कसरी छुट्टा जाउँ? फर्केर आएपछि यसको बुबाले के भन्नान् मलाई?
मेरी जिया बाजे बजाइको अगाडि हात जोडेर गिडगिडाइन्।
नाइ नाइ बो, त अब आफ्नो छोरासँग छुट्टा भएर बस। अब हामीसँग तेरो एउटै व्यवहार हुन सक्थेन, बुझिस् के? ऊ भुइँतलाको बाख्रा उल्ने खोर खाली छ, त्यहीँ गएर बस।
मेरा बाजेले हामीप्रति कठोर दृष्टि फाल्नु भयो। त्यसको लगत्तै बजेले मेरी जियाको माइतबाट ल्याएका भाँडाकुँडाहरू ल्याउँदै ठङ्ग्रङ्ग बजाउनु भयो हाम्रो अगाडि। जिया घोप्टो परेर ठुलो क्रन्दन गर्दै रुन थाल्नु भयो। त्यही साँझ हामी आमा छोरा आफ्नो माथिल्लो तलाको मुज्यालो छोडी सामान सहित भुइँ तलाको बाख्राको खोरमा सर्यौं। म कति कुरा बुझिरहेको थिएँ कुन्नी, तर जियासँग एक्लै बस्न पाउँदा र जियाले अब धेरै काम गर्नु पर्दैन भनी छुट्टा गएकोमा खुसी लागिरहेको थियो। जियाले मुहितलाको बाख्राको खोर सफा गरिन्। खोरबाट दुई टोको जति बाख्राको जुतो निस्कियो। झमक्क साँझ परिसकेकोले जियाले कोठा पोत्न भ्याइनन्। उनी केरा घारीमा केराको पात काटी ल्याउन भने गइन्। उनले एउटा दुईटा केराको पात काटिसकेकी थिइन् कि माथिल्लो तलाबाट बाजेको कडकदार स्वर गुन्जियो।
ती केराका बोट मैले रोपेका हुन्, तेरा माइतीको दाइजो होइन, केराको पात किन काट्दैछस्?
काटेका केराका पात समेत त्यत्तिकै छोडेर जिया फरक्क फर्केर आइन्। त्यसपछि डोको लिएर नजिकैको वनमा गइन् र सालका हाँगा भाँची लिएर आइन्। हामी आमा छोरा मिलेर खोरको भुइँमा सालका पात बिछ्यायौँ। बाख्राको जुतोको गन्ध अलिकति मरेको थियो। जियाले तीन चारवटा ढुङ्गा खोजेर ल्याइन् र एउटा कुनामा चुलो बनाइन्। नाउलोबाट पानी ल्याइन् र चुलोमा आगो सल्काइन्। जिया आज बिहानैदेखि नै भोकै थिइन्। तीजको व्रत बसेकी जियाले बिहानदेखि पानी समेत मुखमा हालेकी थिएनन्। उनका ओठ मुख सुकेका थिए। घरभित्रको कलहले झन बौलाही झेम भएकी उनी अन्नका कुटिराहरू खोल्दै हेर्दै गरिरहेकी थिइन्। कुटिराहरू खोलेर हेरिसकेपछि उनी विस्मित बनिन्। अन्नका रूपमा नपिँधेका दुई पाथी जौ र मकै मात्रै थियो। ओठ मुख सुकेकी मेरी जिया यस यथार्थबाट झन निलो र कालो भइन्। हामीलाई खानका लागि मकै र जौका गेडाहरू मात्र दिए छोरा, न हामीसँग चामल छ न त घाउको पिठो। बरर आँसु झारिन् जियाले। मकै भुटिदेऊ न त जिया, म त्यही खाउँला। जियाको दुःख बुझ्ने प्रयासमा थिएँ म। जियाले साँझ दुई गिलास पानी मात्र घाँटीमा उतारिन्। मैले एक घान भुटेको मकै खाएँ र त्यसपछि हामी सालको पात बिछ्याइएको भुइँमा फेर्या र कम्मल बिछ्याएर सुत्यौँ। जिया, यहाँ त मलको गन आउँदो रहेछ, छटपटाउँदै कराएँ म। एक दिन मात्र आउने हो छोरा, त्यसपछि यो घन आफै मर्छ, बुझिस् के? मेरो पिठ्यौ मुसार्दै जिया बुदबुदाइन्। जियाको घाँटीमा हातले बेर्दै सुते म, तर राति चिच्याउँदै उठे। पिठ्यौ भरि उपियाले आक्रमण गरिरहेका थिए। जिया, उपियाले टोक्यो। मेरो आर्तनादले जिया आतंकित बनिन्। ला, यहाँ त यहाँ मेरा छातीमाथि सुतलाट, यहाँ उपियाले टोक्दैनन्। जियाले मलाई उठाएर आफ्नो छातीमाथि घोप्टो पारी सुताइन् र दुवै हातले उपियाको आक्रमणले रक्तिम बनेको पिठ्यौ सहलाई राखिन्। जियाको अङ्गालोको न्यानोमा म कुन बेला सुते मलाई पत्तै भएन, तर जिया भने रातभर जागै बसिन्। सायद बिहान म उठ्दा मेरो कपाल र अनुहार उनको आँसुले छपक्कै भिजेको थियो। बाख्राको खोरभित्रको घरको वातावरण बिस्तारै सामान्य भयो। जियाको मेहनतले त्यो खोर घरमा परिणत भएको थियो। भित्ता र छत कमेरोले सेतो पारिएको थियो भने उपियाँ सलबलाउने भुइँ गोबर माटोले लिपेर सर्लक्क पारिएको थियो। तर मैले सोचे बमोजिम जिया काम नगरी खाली बसिरहेकी थिएनन्। घर बाहिरको सम्पूर्ण काम उनै गर्थिन् र साँझपख दुई छाकका लागि मेरै बजै अन्नका गेडाहरू जियाको पोल्टामा खनाइदिनुहुन्थ्यो। उहाँ चामल र गहुँ पिठो कहिले दिनुहुन्नथ्यो, केवल जौ र मकैका गेडाहरू मात्र पोल्टामा हालिदिनुहुन्थ्यो। हामी त्यही खाइरहेका थियौँ जो उहाँहरू दिइरहनु भएको थियो। जौ र मकैका खस्रा र बेस्वादिला रोटी खाँदा खाँदा हुक्किसकेको थिएँ म। मेरो बाल मनमा माथि बस्ने बाजे बजेहरू पनि हामीले खाए जस्तै खानुहुन्छ होला र भन्ने जिज्ञासा पलाउँथ्यो र माथि गएर हेर्ने इच्छा जागृत हुन्थ्यो। एक साँझ जिया भाँडा माझ्न लागेको मौका छोपी म माथिल्लो तलामा पुगेको थिएँ। ढोकाको बीच भागबाट भित्र चिहाएँ मैले। भित्र बाजे बजै र कान्छो बुबा घिउले सेकेका गहुँका पातला रोटी खाइरहनु भएको थियो। ती रोटीहरू देखेर मेरो मुखमा र्याल आयो। बाहिर बस्नै सकिन म र ढोका खोलेर हुर्रिँदै भित्र पसे।
को हो त्यो नाति?
बाजे बजै एकैपटक मतिर उन्मुख हुनु भयो। म केही पनि बोलिन, केवल ती गहुँका रोटीहरू हेरिरहेको थिएँ जुन कुनै तावामा पाकिरहेका थिए, कुनै आगोमा सेकिरहेका थिए, कुनै थालमा पसरिरहेका थिए र कुनै घाँस पनि मुखभित्र पसिरहेका थिए। मेरो मनोभावना बुझ्न बाजेलाई बेर लागेन। उहाँले मलाई नजिकै बोलाउँदै भन्नुभयो,
ए खाना खाइस् त तैँले नाति?
हजुर खाएँ। मेरो गलाबाट सानो स्वर निस्कियो।
अनि के खाइस्?
जौका रोटी, थुक निल्दै बोले म।
जौका रोटी खाइस्? गहुँका रोटी दिइन तेरी जियाले?
बाजे मुस्कुराउनु भयो। म केही पनि बोलिन। म नबोलेको देखेपछि बाजे बडबडाउनु भयो।
खुब माइतीको धक्कु लाउँदी जुम्लेकी छोरी, अहिले बल्ल स्वाद पाए कि? सुन त, गहुँका रोटी खान्छस्?
बाजेले एउटा रोटी समातेर मतिर बढाउनु भयो। म चिलले कुखुराका चल्ला टिपे झैँ झम्ठिएँ त्यो रोटी माथि। मेरो व्यग्रता देखेर मेरा कान्छा बुबा हाँस्दै कराउनु भयो,
जौका रोटी खाइ खाइ हुक्किए छ यो त।
त्यसपछि सबैजना मलाई हेर्दै गलल्ल हाँसे।
ए नाथी, गहुँका रोटी र भात खाने भए तेरी जियालाई तल खोरमै छोड, हामीसित बस्न आ, आउँछस्?
बाजेले भन्नुभयो,
नाइ आउँदिन।
हतारिँदै कराए म र रोटी भुइँमा फाल्दै ढोका खोलेर बाहिर आएँ। तत्पश्चात म कहिले माथि गइन। मलाई लाग्थ्यो म माथि गएँ भने बाजे बजैले मलाई मेरी जियाको काखबाट छुटाएर लग्ने प्रयास गर्नुहुनेछ, जुन कुरा मेरो लागि सपनामा पनि सम्भव थिएन।
अब म नाङ्गै स्कुल जान थालेको थिएँ। शरीरमाथि सुतीको सेतो बुसट हुन्थ्यो भने त्यसभन्दा मुनिको भाग सम्पूर्ण नग्न हुन्थ्यो। स्कुलमा प्राय हामी भुइँमै बस्दथ्यौँ। मास्टरको लागि भने एउटा थोत्रो कुर्सी राखिएको हुन्थ्यो। मास्टरले पाठ पढाइसकेपछि सबैले सवाल सोध्थे, जसको उठेर जवाफ दिनु पर्थ्यो। मलाई सवाल गर्दा मास्टरका आँखा मुस्कुराइरहेका हुन्थे भने मेरा सहपाठी बालकहरू खित्का छोडेर हाँस्थे। मैले सवालको जवाफ दिनुपर्ने हुन्थ्यो, म उठ्थेँ। मेरो जननेन्द्रियको नाङ्गो भाग मास्टरतर्फ हुन्थ्यो भने नाङ्गो चाक सहपाठीतर्फ फर्केको हुन्थ्यो। मेरो नाङ्गो जननेन्द्रिय देखेर मास्टर साहेबका आँखा कौतुकमय बन्थे भने चाकमा लागेको माटो देखेर मेरा सहपाठीहरू खित्का छोड्दै हाँस्थे। म भने लाजले मुन्टो निहुर्याएर सवालको जवाफ दिन्थे। एक दिन सधैँ झैँ मास्टर हामीलाई पाठ पढाइरहेका थिए।
ल भन त तिमीहरू, चरा बस्ने ठाउँलाई के भन्छन्?
गुण भनेर हामी एकै स्वरमा करायौँ।
अनि गाई गोरु बस्ने ठाउँलाई?
हामीले गोठ भन्यौँ। बाख्रा बस्ने ठाउँलाई खोर भन्यौँ र मान्छे बस्ने ठाउँलाई घर भन्यौँ। मान्छे बस्ने ठाउँलाई के भन्छन् भनेर सरले सोद्धा मैले खोर भने।
होइन, के भन्दो छ यो, मान्छे बस्ने ठाउँलाई के भन्छन्?
मास्टर साहेब, दोस्रो पटकको सवालमा म तेर मात्र उन्मुख भए। खोर, मैले भावहीन अनुहारले जवाफ दिए।
होइन त खोरमा बस्छ सि क्या हो?
मास्टर साहेबले फेरि सोधे।
हजुर, खो
के भन्छ, त खोरमा बस्छस्?
हजुर, खोरभित्रको घरमा बस्छौँ हामी। मेरो जवाब भुइँमा झर्न नपाउँदै खित्किताएर हाँसेका थिए मेरा सहपाठीहरू। तर यसपटक मास्टर साहेब हाँसेनन्। उनको अनुहार भावपूर्ण भयो। उनले मलाई खोरभित्र बस्नुको कारण सोधे। मैले आफूलाई ज्ञान भए जति सम्पूर्ण कुराहरू मास्टर साहेबलाई भने। मेरो कथा व्यथा सुनेर मास्टर साहेबका आँखा सजल भए भने मेरा सहपाठीहरूले पक्क परेर मलाई ताकिरहे, मानो म कुनै अर्कै ग्रहबाट आएको जन्तु हुँ।
हामी मुकेशको खोर हेर्न जान्छौँ सर,
चार पाँचजना साथीहरू एक स्वरमा कराए। नभन्दै स्कुल बिदा भएपछि म घरतिर लाग्दा मेरा ती चार पाँचजना साथीहरू पनि मेरो पछि पछि लागेका थिए। मलाई पनि आफ्नो नयाँ घर देखाउने मौका मिलेकोमा मनभित्र खुसी नै लागिरहेको थियो।
जिया, औ जिया,
म बाहिरबाट कराएँ। जिया भित्र नाङ्लामा राखेको चामलबाट बियाँहरू झिकिरहेकी थिइन्।
हेर त जिया, हाम्रो घर हेर्न मेरा साथीहरू आएका छन्।
मैले आफ्ना साथीहरूलाई देखाउँदै भने। उनीहरू लहरै उभिएर कोठाभित्र चियाउने प्रयास गरिरहेका थिए।
के भन्दो छ यो, घर हेर्न?
जियाको स्वरमा आश्चर्य थियो।
घर नै जिया, हामी बाख्राको खोरमा बसेको हेर्न आएका के?
मैले खुलस्ता पारे। जियाले अनुहार कालो निलो बनाउँदै र आँखाभरि आँसु पार्दै मतिर हेरेको हेरे गरिन्। जिया केही पनि नबोलेको देखेपछि म भित्र प्रवेश गरेँ। मेरो पछि पछि आए मेरा साथीहरू। उनीहरूका जिज्ञासु आँखा कोठाको भुइँ, भित्ता, छानो र सबै वस्तुको सूक्ष्म अवलोकन गरिरहेका थिए। सबै हेरेर सन्तुष्ट भइसकेपछि एकजना बोल्यो,
हामीले त बाख्राहरूसँगै बच्चौ कि त भनेर सोचेको, अनि यो त कहाँ खोर हो त, घरै हो नि यो त। त्यही त, घरै त हो नि यो।
अरूले पनि होमा हो मिलाए। साँच्ची साँच्ची घर हो यो? मैले अचम्म मान्दै सोधेँ। सबैजनाले एकैचोटि हो घर हो भनेर कराए। तिमीहरूलाई थाहा छ, पहिले त यो खोर थियो, बाख्रा बस्थे यहाँ। मेरो भनाइले आपसमा मुखामुख गरे तिनीहरू। त्यसपछि एउटाले केही सम्झे चाहिँ गरे भन्यो, त्यसो भए थाहा छ, यो खोरभित्रको घर हो। मेरी जिया र म पनि त पहिले यसै गरी बसेका हौ। पछि बम्बेबाट बाबा फर्केर आएपछि हामीले घर बनाए। उसका कुरामा सबैले सहमति प्रकट गरे। मेरी जिया भने एक तमासले हामीलाई हेरिराखेकी थिइन्। हामीतिर हेर्दै, हाम्रा कुरा सुन्दै, सायद धेरै पटक उनले आफ्नो आँसु पुछिसकेकी थिइन्।
ए मुकेश, हेर त यहाँ के छ?
मेरी जियाले एउटा पोखो मतिर देखाइन्।
के हो जिया यो?
मेरो स्वरमा व्याकुलता थियो। तेरो बुबाले नेपालबाट पठाएको।
नेपालबाट? बुवाले?
हर्षा तिरेकले चिच्याउँदै दौडेर म जिया सम्मुख आइपुगे।
हेर त तँलाई के पठाएका छन्।
जियाले पोको खोलिन्। पोको भित्रको वस्तु देखेर मेरा आँखा खुसी र रोमाञ्चले हेरेका हेरे भए।
ओहो, कटराइजको जाँगिया!
मेरा साथीहरू पनि कुतूहलपूर्ण आँखाले पोकालाई हेरिरहेका थिए। पोका भित्र एउटा राम्रो कापी र कलम पनि थियो। जियाले मलाई जाँगे लगाइदिइन्। करिब 15 दिनपछि मैले आफ्नो आङ छोप्न पाएको थिएँ। स्कुलमा मेरो जननेन्द्रिय तान्दै जिस्कने मेरा साथीहरू अचानक नयाँ कालो कटराइजको जाँगियामा म सजिएको देखेर हतप्रत भए। चाउरिएका थिए तिनका अनुहारहरू। हातमा नयाँ कापी र कलम समात्दै तिनीहरूलाई देखाउँदै म कुर्लेको थिएँ। तिमीहरूलाई थाहा छ, यी सबै मेरा बुबाले नेपालबाट पठाएका हुन्। धेरै दिनपछि आज साँझ हामीले भात खायौँ। जियाले मलाई भनेकी थिइन्, बुवाले नेपालबाट केही रकम पनि पठाउनु भएको थियो, जसबाट उनले दुई पाथी चामल पनि किनिन्।
जिया, बुवाले धेरै पैसा कमाएपछि हामी पनि घर लगाउने है जिया?
भातको घाँस मुखमा हाल्दै जियालाई आफ्नो सुझाव राखेको थिएँ मैले।
लाल हुन्छ त आफ्नो बुवालाई चिठी लेख्न त।
जिया आज मलाई धेरै खुसी देखेकोमा प्रफुल्ल भइरहेकी थिइन्।
ऐ लाटा, सुत्दा फेरि जाँगे खोलेर सुत, नत्र छिटो फाट्छ नि फेरि।
सुत्ने बेलामा जियाले मलाई फकाएकी थिइन्।
नाइ जिया, आज त म यत्तिकै सुत्छु।
लाडिँदै जियाको छातीमा मुख जोतेको थिएँ मैले। हामी आमा छोरा सुत्यौँ। आज पनि म जियाको छातीमाथि घोप्टो परेर सुतिरहेको थिएँ। जिया मलाई अँगालोमा बेरी दुवै हातले मेरो कपाल र पिठ्यौँ सहलाइरहेकी थिइन्। जियाले यसरी मेरो कपाल र पिठ्यौँ सहलाइरहँदा म पनि आफ्नो दायाँ हातले उनको घाँटीमा राखेको तिलहरीसँग खेल्ने गर्थेँ र त्यति बेलासम्म खेल्थेँ जबसम्म म निन्द्रामा लुटपुटिँदैनथेँ। मैले सधैँझैँ आफ्ना हातहरू जियाको घाँटीतिर बढाएँ। हात बढाउँदै चिउँडोसम्म पुर्याएँ। गर्दन पछाडि छामेर हेरेँ। जियाको घाँटीमा आज तिलहरी थिएन।
जिया,
म किन उनलाई सम्बोधन गरिरहेछु भन्ने जियाले आभास पाइसकेकी थिइन्। उनले मेरो कपाल थपथपाउँदै भनिन्,
हे तिलहरी,
तिलहरीको पोते चुडियो, बाकसमा थन्क्याएकी छु बाबु। यसो भनिरहँदा जियाको स्वर कापिरहेको थियो। मलाई किन किन जियाको यस भनाइमाथि विश्वास लागिरहेको थिएन।
जिया, हाम्रो बुबा कहिले आउने? जिया,
आज म जियासँग धेरै कुरा गर्न चाहन्थेँ किनकि मेरो हृदयमा खुसीका पटाकाहरू पड्किरहेका थिए।
छिट्टै छिट्टै आउने बाबु, छिट्टै।
जिया, बुबा आएपछि हामी पनि घर बनाउने है जिया? मैले टाउको उठाएर जियाको आँखामा हेर्दै भने,
किन बाबु, यो कोठा राम्रो लागेन?
अह, लागेन जिया। हिजो मलाई काकाले के भने थाहा छ? तँ त बाख्रीको पाठो होस् जो बाख्राको खोरमा बसेको छस् भन्दै थिए।
केही बोलिनन् मेरी जिया, मात्र सुक्क सुक्क गरिराखेन।
जियाको नाङ्गो घाँटीसँग खेल्दै खेल्दै म निधाएँ। तर मेरी जिया मध्यरातसम्म पनि मेरो कपाल मुसारिरहेकी थिइन्, पिठ्यौँ सहलाइरहेकी थिइन् र चुपचाप आँसु बगाइरहेकी थिइन्। मध्यरातमा आफ्नो अनुहार भिजेको थाहा पाएर मैले टाउको उठाउँदै भने,
जिया, मेरो कपाल र निधार भिज्यो जिया, मलाई जाडो लाग्यो जिया।
सुनको माला इस कार्यक्रमको पब्लिसिटी पार्टनर टीबीआई ग्रुप नेपाल, रेकर्डिङ तथा मिक्सिङ भुवन पौडेल, अन इयर टेक्निसियन जयराम नगरकोटी र सृजना तामाङ। सूत्रधार पवनराज पौडेल। प्रतिक्रियाका लागि facebook.com/thahasanchar वा thahasanchar@gmail.com।